नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। होटल व्यवसायीहरूले पर्यटक आगमन बढ़ाउन विमानस्थल विस्तार, विमानस्थलको सुधार, सड़कको पूर्वाधार विकास, वातावरणीय मापदण्ड लगायतका क्षेत्रमा सुधारको आवश्यकता औल्याएका छन्। साथै पर्यटनको सम्भावनालाई ध्यानमा राखेर विशेष गरी नेपालमा आरोग्य पर्यटन, डेस्टिनेशन वेडिङ र क्रस बोर्डर पर्यटनको प्रचुर सम्भावना रहेको र यसमा सरकारले नीतिगत व्यवस्थाहरू गर्नुपर्ने आवश्यकता पनि उनीहरूले औल्याएका छन्। नेपालमा प्रत्येक वर्ष 40 लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको र यही अनुसार चाहिँ नीतिहरू पनि तर्जुमा गर्नुपर्ने माग उनीहरूले सरकार समक्ष राखेका छन्। हिजो मात्र होटल व्यवसायीहरूको संगठन हान र प्रधानमन्त्री बालेन्द्र शाहबीच छलफल पनि भएको छ। सो छलफलका क्रममा प्रधानमन्त्रीले निजी क्षेत्र बलियो साझेदारको रूपमा रहेको र पर्यटन विकासको लागि निजी क्षेत्र र सरकारबीच सहकार्य गर्दै अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज हामी नेपालमा पर्यटन क्षेत्रको अवस्था, त्यसमा पनि होटलहरूको अवस्था सँगै हिजो प्रधानमन्त्रीसँग भएको छलफलमा उठेका विषयहरू लगायतका सन्दर्भमा आज हामी कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ होटल संघ नेपाल हानका महासचिव साजन साके। साकेज्यू,
हजुर नमस्कार।
नमस्कार, स्वागत छ यहाँलाई। अब हिजो यहाँहरूले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभयो र आफ्ना मागहरू अगाडि राख्नु भएको छ छलफलका क्रममा, विशेष गरी नीतिगत सुधार भएमा पर्यटन क्षेत्रमा नेपालले फड्को मार्ने विषय यहाँहरूले जानकारी गराउनु भएको छ, विभिन्न विषयहरू पनि यहाँहरूले राख्नु भएको छ। अब हिजोको छलफल कस्तो रह्यो, अब त्यो छलफलमा यहाँहरूले के कस्ता विषय उठाउनु भयो र त्यसको भनौं न सम्बोधनका लागि सरकारले कस्तो प्रतिबद्धता व्यक्त गर्यो, विशेष गरी प्रधानमन्त्रीले के भन्नुभयो?
हजुर धन्यवाद। हजुर, अब हिजो प्रधानमन्त्री कार्यालयमा हामी 11:30 बजेको टाइम दिनुभएको थियो। 11:30 बजे उहाँसँग टाइममै भेटघाट भयो र एकदम सौहार्द वातावरणमा हामीलाई उहाँहरूले चाहिँ वार्तामा सहभागी गराउनु भयो र हामी एकदमै उत्साहित ढङ्गबाट हाम्रा जुन होटेल इन्डस्ट्रीमा देखिएका समस्याहरू छन् र यसलाई चाहिँ समाधान पनि गर्नुपर्छ भन्ने कुराहरूमा केन्द्रित हुँदै हामीले चाहिँ उहाँ समक्ष 5-6 बुँदामा उहाँहरूलाई चाहिँ जानकारी
गराए भनौ न। हजुर, अब होटलहरू विशेष गरी नेपालमा होटलहरू थपिने क्रम बढ़ी नै रहेको छ। अब दुर्गम ठाउँ भनेर चिनिएका पर्यटकीय ठाउँहरूमा पनि अहिले सुविधा सम्पन्न होटलहरू खोलिँदैछन्, कति ठाउँमा सञ्चालनमा पनि आइसकेको छ। अब यहाँहरूकै भनाइ अनुसार 40 लाख पर्यटकलाई सेवा दिन चाहिँ होटलहरू नेपालभरिका होटलहरू सक्षम छन्, तर पर्यटकको संख्या हेर्ने हो भने वार्षिक 12-13 लाखको हाराहारीमा नेपालमा पर्यटक आउने गरेको छ। अब यो कारण चाहिँ किन, अब हामीले पर्यटक चाहिँ किन बढ़ाउन सकेनौं, अब क्षमता चाहिँ बढ़ाउँदै लग्यौं तर पर्यटकको संख्या चाहिँ बढ़ाउन सकेनौं, अब यसको कारण चाहिँ के होला?
अब यस्तो छ, अब होटेल इन्डस्ट्रीमा अहिले जुन सम्भावना धेरै नै राम्रो सम्भावना यो नेपालको एकदमै हामीसँग भएका हिमाल पहाडदेखि लिएर धार्मिक स्थलहरू पशुपतिनाथ होइन लुम्बिनी मुक्तिनाथ लगायतका धेरै सम्भावना ठाउँहरू रहेको र तपाईँको यो नेचुरल तपाईँको राफ्टिङको लागि एडभेन्चरको लागि होइन तपाईँको सबै कुराहरू ट्रेकिङको लागि सबै ठाउँहरू उपलब्ध भएको र यहाँ हामी कहाँ धेरै गर्मी पनि नहुने र धेरै चिसो पनि नहुने भएकाले पर्यटकहरूको एकदम एट्र्याक्सन भएको कारणले र यो होटेल बिजनेस भनेको एकचोटि लगानी गरेपछि लङ टर्म जाने हो जस्तो कि अहिले होटेल खोले भने यो 30-40-50 वर्षसम्म चलिरहने भएकोले यसमा चाहिँ सबै प्राय व्यक्तिहरू अहिले चाहिँ एकदमै आकर्षित भएर लगानी गर्न आइरहेका छन्। र यो क्रम कोभिड पछि ठ्याक्कै हाम्रो डबलै भइसकेको छ होटेल क्रम। जस्तो कि अहिले 5-star होटेल कोभिडको भन्दा पहिला 10-12 मात्र सीमितमा थियो भने अहिले 5-star होटेलको हाम्रो यो नेपालभरिमा लगभग 25-26 पुगिसकेका छन् र अझै ठुला चेन होटेलहरू आउने क्रममा छँदैछ, 5-6 अझै आउँदैछ। र त्यस्तै स्टार क्याटेगोरी होटेलहरू गरेर अहिले 350 त हाम्रो स्टार क्याटेगोरी होटेलहरू भइसकेका छन् र तपाईँले भने जस्तो हाम्रो 40 लाख क्यापेसिटी भइसकेको छ। अब यो हाम्रो आउने 10-12 लाख टुरिस्ट मात्रै आइरहेको छ जुन फ्लाइटबाट, अब बाहिरबाट 4-5 लाख टुरिस्ट आइरहेको होला। तैपनि हामी कहाँ ह्यान्डको मात्रै क्यापेसिटी 40 लाख हो, ह्यान्ड बाहेक पनि धेरै एकोमोडेसन छन् जस्तै कि एयरबिएनबी, होमस्टे, महासङ्घ होइन, उहाँहरूको पनि गर्दाखेरि त यो अझै एकोमोडेसन अझै बढी छ। भन्दाखेरि जुन आइरहेको जुन टुरिस्टहरू छ हामीलाई एकदमै न्यून छ र यसलाई बढाउनु पर्छ भनेर हामीले चाहिँ सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि कुरा राखेँ र यसको लागि गर्नुपर्ने भनेको यो जुन फ्लाइट कनेक्टिभिटी छ, जुन हाम्रो फ्लाइट नेपाल एयरलाइन छ त्यसलाई चाहिँ सुधार गरेर कमसेकम 8-10 फ्लाइटहरू राख्न सक्यो भने र जुन अहिले इन्टरनेसनल हाम्रो जुन त्रिभुवन इन्टरनेसनल एयरपोर्ट छ त्यसलाई चाहिँ 2 रनवे बनाउन सक्यो भने, अहिले जुन एक्सपान्ड भइरहेको छ त्यसलाई चाहिँ 2 रनवे बनाउन सक्यो भने त्यही रनवेबाट दिनको अहिले 50 लाख हारेहारीमा क्यारी गरिरहेछ भने त्यसलाई चाहिँ डबल ठ्याक्कै 1 करोडको हारेहारीमा त्यो टुरिस्टहरू प्यासेन्जरहरू क्यारी गर्न सक्छ र त्यहीबाट पनि हाम्रो धेरै टुरिस्टहरू धेरै फ्लाइटहरू आगमन गर्न सकिन्छ। र अर्को दोस्रो भनेको जुन अहिले इन्टरनेसनल एयरपोर्ट जुन बनिसकेका छन् तपाईँको पोखरा एयरपोर्ट भयो, लुम्बिनी एयरपोर्ट, त्यसलाई पनि चलायमान गरेर इन्टरनेसनललाई एयरपोर्टलाई फ्लाइटहरू ल्याएर चलायमान गर्नु पर्यो र बढीभन्दा बढी टुरिस्ट ल्याउने वातावरण गर्नु पर्यो। अनि दोस्रो तेस्रो भनेको जुन अब बाई रोड कनेक्टिभिटी हो, जुन इन्डियाबाट आउने टुरिस्टहरू छन्, चाइनाबाट टुरिस्टहरू छन् त्यसलाई चाहिँ 4 लाइनको बाटो बनाएर एकदमै सहज वातावरण बाटो बनाइदियो भने त्यहाँबाट पनि धेरै टुरिस्टहरू आउँछ र इन्डियन टुरिस्टहरू अहिले भत्तै बढिरहेको छ र इन्डियाबाट आउने इन्डियनहरूलाई नेपालमा आउन धेरै सुविधा र उहाँहरूलाई पासपोर्ट पनि नजाइने र सर्ट टाइममै आउन सक्ने भएकोले यो चाहिँ धेरै टुरिस्टहरू तुरुन्तै बढाउने सम्भावना छ र टुरिस्ट बढ्यो भने हाम्रो जुन सरकारको जिडिपी हो अहिले हाम्रो 8-9% जिडिपी योगदान छ भने त्यो वाटै बढेर 20-25% सरकारको जिडिपी बढ्छ र ट्याक्सको डर पनि धेरै, त्यो भ्याट ट्याक्स पनि धेरै आर्जन हुन्छ र आर्थिक चलायमान हुन्छ नेपालमा। र यसले चाहिँ के गर्छ भने तपाईँको जुन अहिले युवा युवतीहरू विदेशमा गइरहेछ नि यहाँको कहाँ रोजगारीको लागि, नेपालमै धेरैभन्दा धेरै रोजगारी सिर्जना हुन्छन् र उहाँहरूको बाहिर जाने विदेशी क्रम धेरै हट बनाइयो कम हुन्छ भन्ने पनि हामीले उहाँहरूलाई जानकारी गराएका छौँ।
अब नेपालमा हेर्ने हो भने अब धेरै किसिमका पर्यटकहरूको सम्भावना छ, अब आरोग्य पर्यटनदेखि लिएर अब भारत लगायतका मुलुकबाट नेपालमा विवाहहरू गर्न आउने प्रचलन पनि छँदैछ, क्रस बोर्डर पर्यटनको सम्भावना पनि छ। अब यो यी सम्भावनाहरूलाई चाहिँ अझै बढाउने सन्दर्भमा चाहिँ यहाँहरूले भनौ न के विषयमा सुधार गरियो भने जुन खालका यी पर्यटनहरू आउने क्रम चाहिँ अझै बढ्ने थियो, यसलाई चाहिँ बढाउन सकिने थियो, अब यसमा गर्नुपर्ने सुधारहरू चाहिँ के छन् त?
हजुर, यसमा पनि हामीले अब सम्माननीय प्रधानमन्त्रीज्यूले के भनेका छन् भने जुन क्रस बोर्डरबाट आउने अथवा चाहिँ यो वेडिङ डेस्टिनेसन भन्ने आउने माइस टुरिस्टहरूलाई चाहिँ हामीले चाहिँ उहाँहरूले जुन एउटा भोज गर्नलाई आउँदाखेरि मान्छेहरूले जुन गहनाहरू लगाएर आउँछन्, जुन त्यो गहनाहरू लगाएर आउनेलाई चाहिँ हामीले चाहिँ उहाँहरूलाई एउटा लिखित ग्यारेन्टी, जुन होटेलमा बुक गर्छन् त्यही होटेलले एउटा ग्यारेन्टी लिखित दिने अथवा धरोटीको व्यवस्था गर्ने, त्यो गरिदियो भने उहाँहरूको जुन भोजमा आउने जुन लेडिजहरूले लगाएर आउने गहनाहरू छन् उहाँहरू आउनु पाउँछन् र हामीलाई सहज हुन्छ भनेर भनेका छौँ। र अर्को कुरा चाहिँ जुन पैसाको कुरा पनि छ, जुन अहिले $5,000 बोक्न पाउने भन्न छ भनेर जुन इन्टरनेसनलले हाम्रो टुरिस्टहरूलाई एलाउड गरेछ त्यही अनुपातमा इन्डियनहरूले पनि त्यो 5,000 बराबरको क्यास ल्याउन सक्नुपर्छ भनेर पनि यहाँलाई म जानकारी गराउन चाहन्छु। र त्यस्तो भइदियो भने हामी कहाँ जुन चारैतिर फैलिएका जुन हाम्रा नेपालभरिका जुन बोर्डर एरियाका होटेलहरू भयो त्यहाँबाट इन्डियन टुरिस्टहरू धेरैभन्दा धेरै टुरिस्टहरू आएर यहाँ हाम्रो कार्यक्रम गर्ने सेमिनार गर्ने वेडिङ गर्ने त्यस्तो कार्यक्रम धेरै बढ्छ र हाम्रो त्यो बोर्डर एरियामा धेरै आर्थिक चलायमान बढी हुन्छ भन्ने जानकारी गराउन चाहन्छु।
अब अहिलेको ट्रेन्ड हेर्दा धेरै होटल मात्र खोल्ने तर अब पर्यटकको संख्या बढाउने सन्दर्भमा खासै त्यसको भनौँ न सहकार्यहरू नभएको पनि देखिएको छ। अब होटल मात्र खोल्ने तर पर्यटक बढाउने सन्दर्भमा कुनै योजना भनौँ न कुनै सहकार्य नहुँदा यसले चाहिँ आगामी दिनमा भनौँ न यी यत्रो लगानी होटलमा भएका लगानीहरू डुब्ने सम्भावना त हुने होइन भन्ने एउटा चिन्ता पनि छ। यसलाई चाहिँ यहाँहरूले कसरी हेर्नु भएको छ?
एकदमै सही कुरा गर्नुभयो यहाँले। अब प्राइभेट सेक्टरले यसरी होटेल चाहिँ खोल्दै जाने हो र गभर्मेन्टले यसलाई चाहिँ अलिकति हेर्ने दृष्टिकोण फरक भइदिएन भने यसलाई चाहिँ सुधार गर्न सकेन भने जुन अहिले भनिरहेका सबै कुरा फ्लाइट कनेक्टिभिटी तपाईँको रोड कनेक्टिभिटी होइन यहाँका जति पनि पूर्वाधारहरू छ बनाउन सकेन भने जति पनि यहाँ होटेल खोलिरहेछ फेरि खोल्ने आउने समय क्रम जारी नै छ यो भन्ने कुरा त भोलि गएर आखिर सबैको होटेलहरू डुब्ने नै हो। यसले गर्दाखेरि के हुन्छ भने धेरै होटेलहरू अहिले बैङ्कमा लगानी छ अनि 80% बैङ्कको लगानी गरिरहेछ 20% मात्रै हाराहारी पर्सनल लगानी भइरहेको होटेलहरू अहिले धेरै आइरहेछन्। त्यस्ता होटेलहरू बैङ्कको ऋण तिर्न नसकेर होइन लिलामी हुने अवस्थामा आउँछन् र अब यो भनेको जनताको पैसा नै डुब्ने अवस्था आउने हो। अब यसलाई आउन नदिन त्यही भएर हामीले चाहिँ सरकारको ध्यान आकर्षण गरेका छौँ र सम्मानित प्रधानमन्त्रीज्यूलाई पनि उहाँले चाहिँ हामीले आश्वासन दिनुभएछ तपाईँहरूको साथ छ हामीले चाहिँ पर्यटन प्रबन्धन गर्नुपर्छ हामीले चाहिँ भनिरहेका छौँ पर्यटन उहाँले के भन्नुभयो भने पर्यटन प्रबन्धनको हामी तपाईँहरूलाई चिन्ता लिनु पर्दैन हामी आफै पर्यटन प्रबन्धन गर्दैछौँ र नेपालमा टुरिस्ट अब एकदमै बढ्ने सम्भावना धेरै छ भनेर उहाँले जानकारी पनि गराउनुभएको छ हामीलाई।
अब प्रधानमन्त्रीले भने जस्तो सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमा सहकारी गर्न सरकार तयार छ भनेर उहाँले भन्नुभएको छ। अब यो पर्यटनमा चाहिँ यो पीपीपी मोडलमा सहकारी चाहिँ कसरी अगाडि बढ्न सक्छ यहाँहरूले कुनै योजना त्यस्तो कुनै बनाउनु भएको छ?
यो पीपीपी मोडलमा अब होटेल इन्डस्ट्री पनि आइरहेकै छ अवस्था होइन जुन अहिले तपाईँको यो तारा गाउँ अन्तर्गत हायाट होटेल त्यो पनि हाम्रो सरकारी स्वामित्व सहित पीपीपी मोडलमै आएको हो होटेल हो होइन त्यसरी नै सरकारले चाहिँ कुनै एउटा डेस्टिनेसनमा होइन अब जस्तो कि काठमाडौँभन्दा बाहिर कुनै एउटा भनौँ एउटा पहाड डाँडा भएको ठाउँमा रिजोर्ट टाइपको त्यस्तो डेस्टिनेसनमा सरकारले ल यो ठाउँमा चाहिँ तपाईँहरूले चाहिँ पिपिपी मोडेलमा गर्नु सकिन्छ भनेर हामीले टोक दियो भने डेफिनेटली यहाँका जुन पर्यटन व्यवसायहरू उहाँ त्यहाँ गएर र पिपी मोडेलमा व्यवसाय गर्न तयार छ हजुर त्यो पनि यहाँले जानकारी गराउन चाहन्छु। त्यो पनि कुरा उठेको हो हिजो यसमा पनि सरकारको ध्यान आकर्षण गरेका छौँ हामीले।
अब अर्को कुरा अब साना तथा मझौला होटल चाहिँ अझै पनि करको दायरामा नआएको कुरा छ। अब यो करको दायरामा आउने सन्दर्भमा होटलहरूको अवस्था चाहिँ कस्तो छ? अब ठूला होटलहरू त करको दायरामा नआइसुकै भएन अब साना तथा मझौला होटलहरू चाहिँ यिनीहरूलाई चाहिँ करको दायरामा ल्याउने सन्दर्भमा अब कति सहज देख्नुहुन्छ यहाँ अवस्था कस्तो छ?
यो यस्तै छ अब व्यवसाय गरेपछि राज्यलाई कर तिर्नु त परिहाल्छ त्यही भएर हामीले के बनाएका छौँ भने अब जस्तो कि फर एक्जाम्पल होटल एसोसिएसन नेपालमा मेम्बर हुनेलाई अब पर्यटन विभागमा दर्ता हुनै पर्छ पर्यटन विभागमा दर्ता हुने भनेको सरकार निकायमा दर्ता हुनुभयो त्यो दर्ता गर्नलाई तपाईँको ट्याक्स भ्याट सबै नतिरिकन त्यहाँ दर्ता हुनै पाउँदैन त्यो दर्ता गर्नलाई एउटा कानुनी यहाँ वातावरण सम्बन्धी अप्ठ्यारो अहिले सृजना के भइरहेछ भने अब त्यो वातावरण ऐन यो विगत कोभिडकै टाइममा यस 50 बेडलाई संशोधन गरेर 25 बेडमा झारेका थियो होइन। त्यसपछि साना तथा मझौला होटेलका व्यवसायहरू चाहिँ पर्यटन विभागमा दर्ता हुनलाई चाहिँ अलिक झन्झटी प्रक्रिया भएको रे। अब यसमा चाहिँ वातावरण अध्ययन यो ब्रिफ इन्भाइरोमेन्टल स्टडी भन्छन् त्यसलाई, त्यो गर्नको लागि 4-5 महिना लाग्ने र 4-5 लाख खर्च पनि हुने भएकोले साना व्यवसाय साना तथा मझौला व्यवसाय त्यहाँ जान मानिरहेको छैन र उहाँहरू पर्यटन विभागबाट दर्ता हुन वञ्चित भइरहेको छ। त्यही भएर हामीले चाहिँ सम्मानित प्रधानमन्त्रीज्यूले यो पनि रिक्वेस्ट गरिरहेका छौँ चाहिँ यो 25 बेडलाई चाहिँ संशोधन गरेर पहिलाको जस्तै यो 50 बेड गरिदिनु भयो भने साना मझौला होटेलहरू पनि पर्यटन विभागमा दर्ता हुन आउँछन् र सबै करमा दर्ता पनि आउँछन् र यसलाई चाहिँ सरकारलाई चाहिँ धेरैभन्दा धेरै राजस्व सङ्कलन पनि हुन्छ भनेर मैले जानकारी गरेका छौँ र सम्मानित प्रधानमन्त्रीज्यूले यसलाई चाहिँ एकदमै इन्ट्रेस्ट लिएर चाहिँ यो चाहिँ तुरुन्तै गर्नुपर्छ भनेर उहाँहरूले चाहिँ यो नोट गर्नुभएछ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा नेपालमा होटलको अवस्था, होटल क्षेत्रले भोग्नु परेका समस्या लगायतका सन्दर्भमा कुराकानी गरिरहेका छौं। हामीसँग हुनुहुन्छ होटल संघ नेपाल हानका महासचिव साजन साके। अब साकेज्यू, होटलहरू जसरी हामीले बाहिरबाट देखेका छौं होइन, आकर्षक छन्, अब वाउ लाग्छ हामीलाई, अब त्यो भित्र पनि थुप्रै समस्याहरू छन्, सञ्चालनका समस्याहरू छन्, पीड़ाहरू छन्, त्यो सञ्चालन गर्ने सञ्चालकहरूसँग व्यवसायीहरूसँग। यहाँले उल्लेख गर्नुभयो 80% होटलहरू चाहिँ 80% चाहिँ ब्याङ्किङ लगानीमा सञ्चालनमा छन्। अब कतिको सहज छ नेपालमा होटल सञ्चालन गर्नका लागि, के कस्ता अप्ठ्याराहरू सञ्चालकहरूले व्यवसायीहरूले भोग्नु परिरहेको छ विशेष गरी होटल सञ्चालनको दैनिक अपरेटिङ गर्ने सन्दर्भमा चाहिँ?
अब यस्तो छ, मेन त अब आर्थिकै होइन, 80% जुन बैङ्कले लगानी बैङ्कबाट जुन लगानी गरेर होटल अहिले खोलिरहेको छ सबै प्राय ठुल्ठुलो होटेलहरू। अब उहाँहरूले चाहिँ समस्या भनेको जुन इन्ट्रेस्ट रेट हो होइन, अहिले जुन इन्ट्रेस्ट रेट लिइरहेको छ त्यो इन्ट्रेस्ट रेट चाहिँ तपाईँको अब हाम्रो कृषि अनुसारको इन्ट्रेस्ट रेट चाहिँ लिनु पऱ्यो ल, होटेललाई पनि उद्योग सर को मान्यता दिएर उद्योग सरहको इन्ट्रेस्ट रेट हुनु पर्यो र यसलाई चाहिँ जुन किसिमको लोनहरू छ त्यो ब्याजहरू लिने छ त्यसलाई चाहिँ नै सर्ट टर्म नगरेको लङ टर्म गर्नुपर्छ, जबकि ब्याजहरू तिर्न अलिक सहज वातावरण होस्, त्यो नम्बर वान भयो ब्याङ्किङ क्षेत्रमा। अर्को भरे भनेको चाहिँ जुन हामीले होटेलमा तिरिरहेको बिजुलीको रेटहरू छ त्यो भनेको एउटा साधारण घरमा तिरेको जस्तो रेट छ, अब 12-14 रुपियाँसम्म तिरिरहेका छौँ होइन। अब त्यो इन्डस्ट्रीमा त्यो फ्याक्ट्रीहरूमा चाहिँ त्यो चाहिँ 6-7 रुपियाँको दरले तिरिरहेको छ होइन, त्यो होटेललाई पनि त्यही अनुपातमा रेट हुनुपर्छ र त्यो रेट आयो भने हामीले पनि होटेलहरूमा जुन ग्यासको चुलोहरू युज भइरहेछ त्यसलाई चाहिँ हामीले इलेक्ट्रिसिटीमा अनुपात अनु चेन्ज गरेर त्यो इलेक्ट्रिसिटी चुलोहरू जलाएर चाहिँ बढीभन्दा बढी राज्यको बिजुली खपत गर्न सकिन्छ भनेर भनिरहेका छौँ। यो पनि एउटा हामीले अप्ठ्यारिक कुरा हो। अर्को भनेको अघि मैले भने साना मझौला होटेलहरूको जुन यो वातावरण सम्बन्धी सुधार गर्ने त्यो पनि एउटा एकदमै अप्ठ्यारिक कुरा छ, त्यसले चाहिँ अहिले समान प्रधानमन्त्रीको यो चाहिँ एकदमै नोट गर्नुभएछ, यसलाई चाहिँ गरिदिन्छु भन्नुभएछ। यी विभिन्न कुराहरू छन् अब सञ्चालनमा, अरू खासै त्यस्तो छैन, मेन चाहिँ अब टुरिस्टै आउनु पर्यो। टुरिस्ट अब हाम्रो अकुपेन्सी अहिले हार त नेप सालखाला वर्षभरिमा 30% जति मात्रै हुन्छ, हामीलाई होटेल चलाउन मिनिमम अकुपेन्सी 40% नभइकन हाम्रो खर्चै उठ्दैन। त्यही भएर हाम्रो चाहिँ अकुपेन्सी करिब करिब 60-70% नभइकन होटेल मुनाफा जाने कुरै आउँदैन। त्यही भएर हामीले मेन चाहिने भनेको टुरिस्ट बढाउनु नै पर्ने हो। जब टुरिस्ट बढ्छ तब कुनै किसिमको समस्या हुँदैन र सबै समस्या समाधान हुन्छन् र यसले चाहिँ एकदमै राम्रो तपाईँको रोजगारी सिर्जनादेखि लिएर होइन एकदमै अर्थतन्त्र चलायमान देखिन्छ। जस्तै हामी सधैँ भनेका छौँ कि एकजना टुरिस्ट आयो भने इन्डाइरेक्ट 10 जनालाई रोजगारी दिन्छ, भनेको मतलब के छ, टुरिस्ट आएर होटेल मात्रै बस्ने होइन, त्यो टुरिस्ट आएर बाहिर पनि निस्किन्छ, बाहिर गएपछि ऊ सपिङ गर्छन्, ट्याक्सी चढ्छन्, तपाईँको रेस्टुरेन्टमा गएर खाना खान्छन्, त्यसले गर्दाखेरि खाना खाएपछि अब होटेलमै खाना खान्छन् अथवा बाहिर खाए पनि अब सबै हाम्रो कृषि उत्पादनको सामानहरू सबै उपभोग गर्ने भयो, त्यसले पनि अब कृषिलाई धेरै सहज वातावरण हुन्छ र त्यस एकदमै आर्थिक चलायमान हुन्छ। यो एकदम क्यास बिजनेस भएकोले एकदमै क्यास फ्लो हुन्छ नेपालमा भन्ने पनि कुरा राख्न चाहन्छु।
अब यो पर्यटन बढाउने सन्दर्भमा अब विगतमा भ्रमण वर्षहरू पनि वर्षका रूपमा पनि पर्यटक भित्र्याउने अभियान चलाइयो, अब भ्रमण वर्ष 2020 विभिन्न कारणले त्यो अगाडि बढ्न सकेन। अब यो जुन खालको पर्यटन बढाउने सन्दर्भमा छ नि, अब यसमा चाहिँ सरकारले गर्नुपर्ने काम सँगै अब पर्यटन बोर्ड पनि छ जसले चाहिँ नेपालको अन्तर्राष्ट्रियमा प्रचार प्रसार पनि गर्ने गर्छ, यी गतिविधिहरू पछिल्ला गतिविधिहरू छन्, अब यसले कति पर्याप्त देख्नुहुन्छ यहाँ पर्यटन पर्यटकहरू ल्याउने सन्दर्भमा चाहिँ?
अब पर्यटन बोर्डले तपाईँको हरेक वर्ष रोड सो भयो, सेल्स मिसनहरू गर्दै आएका छौँ, अब यो हरेक अब विश्वभरि नै उहाँहरूले चाहिँ गर्दै आइरहेका छन् र होटेल एसोसिएसन नेपालले पनि वर्षको 2-3 चोटि हामी सेल्स मिसन गर्दै आएका छौँ। अस्ति भर्खरै हामीले इन्डियामा गऱ्यौँ, इन्डियाको दिल्लीमा गऱ्यौँ र दिल्लीमा गर्न साथ इन्डियन टुरिस्टहरू पनि वाटै बढेथ्यो। त्यस्तै अब धेरै ठाउँमा अब यति मात्रै गरेर पर्याप्त छैन, तपाईँले भने छैन भने जस्तै अब यहाँ नेपाललाई चिनाउनलाई त्यहाँ बाहिर विदेशीमा चलिरहेका अब भनौँ न अब जस्तो कि सेलिब्रिटीहरू उहाँहरूले ल्याएर नेपालमा उहाँहरूले जुन आएर उहाँहरू आएपछि उहाँहरूको टिकटकबाट इन्स्टाग्रामबाट जुन उहाँहरूको तपाईँको लाखौँ फलोवरहरू हुन्छन् त्यसै हाम्रो नेपाललाई चिनाउनु पर्ने हुन्छ र होइन त्यो चिनाइसकेपछि धेरैभन्दा धेरै पर्यटकहरू नेपाल पनि चिन्छ, अझै पनि नेपाल नचिन्ने देशहरू ठाउँ मानिसहरू धेरै छन्। त्यस कारणले त्यस्ता सेलिब्रेटर ल्याएर नेपालमा कुनै कार्यक्रम गर्न सक्यो भने यो धेरै नै धेरै अझै टुरिस्ट बढ्ने धेरै सम्भावना हुन्छन्। जस्तै नजिकै इन्डियालाई पनि अब धेरै इन्डियनहरूले के सोचिरहेको छ, नेपाल भनेको एउटा धार्मिक स्थान धार्मिक स्थल मात्रै सोचिरहेको छ, जबकि नेपालमा तपाईँ हरेक किसिमको टुरिस्टहरू आए पनि यहाँ हरेक किसिमको एक्टिभिटिज मनोरञ्जन स्थान छ, जस्तै कि ठमेल तपाईँको अब 24 घन्टा खोल्छ, अब पोखरा भयो तपाईँको यहाँ इन्टरनेसनल स्ट्यान्डर्डको बार डिस्कोहरू सबै छन्, क्यासिनोहरू छन् मनोरञ्जनको लागि, त्यस्तै अब यङ जेनेरेसनलाई तपाईँको राफ्टिङहरू ट्रेकिङहरू तपाईँको धेरै किसिमका यो बन्जी जम्पिङदेखि लिएर होइन एक्टिभिटिज गर्ने ठाउँ पनि धेरै भएकोले धेरै किसिमका पर्यटकहरूलाई चाहिँ यहाँ आउनु मिल्छ भन्ने कुरा यहाँ जानकारी नै नभएको कारणले पनि यङ जेनेरेसनका टुरिस्टहरू यहाँ अलिक धेरै कम छ। त्यसको लागि पनि यो जुन अहिले जुन इन्डिया भनौँ या बाहिरका जुनहरू नाम चलेका सेलिब्रेटीहरू ल्याउन सक्यो भने हामीले त्यसबाट धेरै म्याक्सिमम दिन सक्छौँ र
हुन्छ त साधन साकेज्यू, हामीसँग आजका लागि समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
तपाईँलाई पनि धेरै धन्यवाद, यो रेडियो नेपालबाट मेरो हाम्रो ह्यान्डको हाम्रो जुन धारणा छ अहिले ह्यान्डका गतिविधिहरू सबै हाम्रो ह्यान्ड मेम्बर लगायत हाम्रा देशका जनताहरूलाई सुनाउनु पाउँदाखेरि धेरै खुसी लागेको छ, धेरै धन्यवाद तपाईँले पनि।
हामी कुराकानी गर्दै थियौँ नेपालमा पर्यटन सँगै पर्यटनमा पनि होटल व्यवसायको अहिलेको अवस्था र हिजो मात्र होटल संघ नेपाल र प्रधानमन्त्री बालेन्द्र साबिज पर्यटन बढाउने विशेष गरी होटलहरूले अहिले भोगिरहनु परेको समस्या लगायतका विषयमा छलफल भएको थियो र यो छलफलमा उठेका विषय सँगै अहिले नेपालको होटल क्षेत्रले भोगिरहेका समस्या सम्भावना चुनौती लगायतका सन्दर्भमा आज हामीले कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।